हामीले जे अध्ययन गर्दैछौ यो चाहिँ अलि खन्दिलो खालको कुरा हो. जब हामी प्रभुमा आउँछौँ हामी दुधे बालक हुन्छौँ अनि हामीलाई चाहिँ दुध नै चाहिन्छ. यदि हामीले मुक्ति पाएका छौँ भने चाहिँ हामी बढ्दै जानु चाहिँ प्रभुको इच्छा हो. तपाईँले चाहिँ सत्यताहरू झन्झन बुझ्दै जानुपर्छ. कति वर्ष भयो तपाईँले मुक्ति पाउनुभएका विचार गर्नुहोस्. र तपाईँले मुक्ति पाउनुभएको पहिलो सालमा जति सत्यताहरू बुझ्नुहुन्थ्यो परमेश्वरको त्यो बेलाको समयमा र अहिलेको समयमा आएर चाहिँ तपाईँले त्योभन्दा बढी जान्नुभएको छ कि छैन? बढी जान्नुभएको छ भने कति बढी जान्नुभएको छ? अलिअलि थोरै कि अनुपात अनुसार बढेको बढै छ कि हरेक दिन तपाईँले झन्झन सिक्ने लिने प्रयोग गर्न सक्ने हुँदै गरिरहनु भएको छ कि छैन? परमेश्वरले चाहिँ अघि हामीले अध्ययनमा हेऱ्यौँ कि सत्यता चाहिँ एकैचोटि दिनुहुन्न. हामीले मुक्ति पाएकै दिनमा हामीलाई चाहिँ ल बस भनेर उत्पत्ति एकको एकदेखि प्रकाशसम्मको हामीलाई पूरा व्याख्या गर्नु भएन. त्यसरी परमेश्वरले काम गर्नुहुन्न. उहाँले चाहिँ क्रमिक रूपमा उहाँले विस्तारशील ढाँचामा हामीलाई चाहिँ आफ्नो सत्यताहरू दिनुहुन्छ. जब हामीले एउटा सत्यता बुझेर त्यसलाई विश्वास गरेर त्यो सत्यताको जिम्मेवारी अनुसार हामीले जीवन जिउन थाल्छौँ तब हामीलाई चाहिँ अर्को सत्यता दिनुहुन्छ. हामीले ज्ञानमा बढ्ने चाबी नै आज्ञा पालन हो. यदि हामीले पाएको सत्यता अनुसार मान्दैनौँ भने अर्को सत्यता पनि पाउँदैन. अरूसँगै सुनिरहन्छ तपाईँले आज्ञा पालन गर्ने चाहिँ अगाडि बढिरहन्छ. सुन्ने मात्र चाहिँ सुन्या सुनै हुन्छ. त्यसैले सुन्ने मात्र होइन तर पालन गर्नेहरू हो भनेछ. नत्र भने आफैलाई धोका दिन्छ हामीले अनि हाम्रो लेखा पनि भारी नै हुन्छ. सुन्न पाएर पनि कतिले त सत्यताहरू राम्रोसँग सुन्न पनि पाइरहेछन् यी दिनहरूमा. सुसमाचार धरी स्पष्ट साथ उनीहरूले बुझ्न पाउँदैनन् धेरै ठाउँमा. मुक्ति पाउनलाई चाहिँ विश्वासले मात्र होइन कुनै काम पनि मिसाएर मुक्ति पाइन्छ भन्ने खालको सिकाउँदैछ धेरै जसो चर्चहरूमा. त्यसैले तपाईँहरू र मैले चाहिँ अहिले एकदम सुन्दर मौका पाउँदैछौँ. अर्को कुरा चाहिँ अहिले हामी मण्डली युगको झन्डै 2000 वर्षको अन्तराल भइसकेको समयमा जिइरहेछौँ. प्रेतहरूको समयमा जिइरहेको छैन मैले. जुन बेलामा चाहिँ हजारौं संख्यामा चाहिँ यरुसलेममा थपिँदै थिए, जुन बेलामा चाहिँ सुसमाचार युरोपमा अफ्रिकामा एसियामा चाहिँ द्रुत गतिले फैलिएको थियो, तर अहिले यस्तो समयमा जिइरहेछ जब चाहिँ साँचो मण्डलीहरूभन्दा झुट्टा मण्डलीहरू धेरै छन्. अनि बाइबलले पनि त्यही भनेको थियो हामीलाई कि अन्तिम समयमा सङ्कटपूर्ण समय आउनेछन्, धेरैजना थोरै होइन धेरैजना चाहिँ बहकाउने शिक्षाहरू तर्फ लाग्नेछन्. अनि त्यसैले चाहिँ पुरानो नियमको समयमा पनि केही समानान्तरता छ. इजरायल जब सुरु भयो मिश्र देशबाट उनीहरू निस्के, उनीहरू ज्यादै फुर्तीसाथ निस्केका थिए. उनीहरू एकदमै हर्षोल्लासमा निस्केका थिए जब उनीहरूले लाल समुद्र पार गरे. बाइबलमा सबभन्दा पहिलो पटक उनीहरू गीत गाए भनेर उल्लेख छ. तर धेरै टिकेन थियो. मोशा यहोशु न्यायकर्ताको समयहरू, साउल दाउद राजाहरूको समय, अनि पछि मलाकीको समय, यो निर्वाचन पछिको समयमा थोरै थिए. एकचोटि मलाकी 3 अध्यायमा पढ्नुहोस् त. हरेक प्रबन्धलाई अध्ययन गर्ने छौं प्रभुको इच्छामा बिस्तारै क्रमिक रूपमा विस्तारशील ढाँचाले के देख्छौं हरेक प्रबन्धमा चाहिँ पाएको सत्यताहरू जिम्मेवारीहरूमा चाहिँ थोरै मात्रामा चाहिँ मानिस आज्ञाकारी सफल भएको तर आखिरमा चाहिँ विफल भएको देख्छौं। व्यवस्थाको प्रबन्ध अन्तर्गत पनि यही नै भयो तर धेरैजना अविश्वास र अन्धकारमा भए पनि थोरै चाहिँ प्रभुलाई डर मान्नेहरू थिए इजरायलमा पनि। तीन अध्यायको सोह्र पदमा हेरौँ त, तब परमेश्वरको डर मान्नेहरूले एक अर्कासँग कुरा गरे। यो कति राम्रो कुरा हो, एक अर्कासँग कुरा गरेर कसले? परमेश्वरको डर मान्नेहरूले, परमेश्वरको राम्रो भक्ति गर्नेहरू, परमेश्वरको डर मान्ने असल उपासकहरूले एक अर्कासँग कुरा गरे अनि परमप्रभुले ध्यान दिएर सुन्नु भयो। कस्तो अचम्म कुरा, परमेश्वरले चाहिँ ती उहाँको डर मान्नेहरूले एकअर्कासँग गरेको बातचितलाई चाहिँ ध्यान दिएर सुन्नुभयो अनि परमप्रभुको डर मान्नेहरू र उहाँको नामको वास्ता गर्नेहरूका निम्ति उहाँको सामु एउटा सम्झनाको पुस्तक लेखियो। परमेश्वरको डर मान्नेहरू यो रहेछन्, उनीहरूले यस्तो यस्तो कुरा गरे रहेछन् भनेर चाहिँ रेकर्ड राखियो स्वर्गमा। पुरानो नियमको समय अन्तिमतिर त्यस्तो गर्ने धेरैजना थिएन, सानो समय यसरी छुटिराख्यो। अहिलेको समय चाहिँ मण्डली युगको अन्तिममा तिर छौँ हामी, हामीलाई थाहा छैन कहिले प्रभु आउनुहुन्छ तर परमेश्वरको डर मानेर एक अर्कासँग कुरा गर्ने, उहाँको वचनको कुरा गर्ने जसरी अहिले गर्दैछन्, एक अर्कालाई उत्साह दिने, हौसला दिने, शिक्षा बाइबलको माने, उहाँको परमेश्वरको योजना विचारहरू एकअर्कालाई सम्झाउने, अनि त्यसो गर्यो भने परमेश्वरले ध्यान दिएर सुन्नुहुन्छ भनेको छ। यो चाहिँ ज्यादै उत्साहपूर्ण खण्ड छ। अब हामी यही नै गर्न चाहन्छौँ बाँकी हाम्रो समयहरू पनि, अनि प्रबन्धक भनेको के हो भन्ने अध्ययनलाई चाहिँ हामी अगाडि बढाउँ। हाम्रो सहायता मागौँ प्रभुको, हाम्रो प्रभु र मुक्तिदाता तपाईँको आफ्नो मनसायहरू हामीलाई सब बुझ्न सहायता गर्नुहोस् क्रमिक रूपमा प्रभु। हामीले अहिले जति लिन सक्छौँ त्यो कुरामा हामी विश्वासयोग्य र आज्ञाकारी हुन सकौँ ताकि हामी अझ अरू पचाउन लिन र प्रयोग गर्न सकौँ, अनि हामी गम्भीरतापूर्वक यो काम गर्न सकौँ। किन तपाईँ त्यो सुन्दै हुनुहुन्छ ध्यान दिएर, पिता तपाईँको उपस्थितिमा बसेर सिक्न हामीलाई सहायता गर्नुहोस्। हरेक हृदयमा हामी एक एक हृदयमा काम गरिदिनुहोस् प्रभु येशूको नाममा हामी। प्रबन्ध भनेको के हो भन्ने सवालमा चाहिँ हामीले यसको शाब्दिक माने हेर्यौँ। घरको नियम यसको शाब्दिक माने छन् तर कतिपटक शाब्दिक माने चाहिँ अलिक साँघुरो हुन्छ, त्यो अहिले हेर्नेछौँ। तर त्यो पनि हामीलाई बुझ्नलाई चाहिँ एउटा राम्रो सुरुवात हो, घरको नियम अथवा घरको व्यवस्था। त्यसैले तिनवटा कुरा त हामीले बुझ्नुपर्ने हुन्छ। घरको नियम भनेपछि घरको मालिक हुन्छ, घर हुन्छ र घरको भण्डारी अथवा जिम्मेवार व्यक्ति हुन्छ। परमेश्वर चाहिँ मालिक हुनुहुन्छ, यो संसार चाहिँ घर भन्न सकिन्छ र हामी मानव जाति चाहिँ उहाँको जिम्मेवार भण्डारीहरू हौ। तर गलत बुझाइ नहोस्, प्रबन्धक माने चाहिँ घरको नियम मात्र होइन, त्यति साँगुरो छैन शाब्दिक माने मात्र। तर के पनि हो भने थप सत्यता र को आशिष र जिम्मेवारी पनि हो। घरको नियम गर्ने नगर्ने के गर्नुहुन्छ के गर्नु हुँदैन मात्र होइन, तर हामीलाई थप सत्यता पनि दिनुहुन्छ अरे प्रबन्धमा दिनुभएको छ, जसको फलस्वरूप त्यो पाउनेलाई चाहिँ आशिष छ एक सौभाग्य, अर्को चाहिँ जिम्मेवारी पनि छ जवाबदेही छ। साथै दोस्रो कुरा, हरेक प्रबन्ध फरक फरक समयमा बेग्ला बेग्लै घरको नियम बेग्ला बेग्लै प्रबन्ध भन्दैमा हरेक प्रबन्धमा सबै कुरा चाहिँ फरक हुन्छन् भन्ने चाहिँ होइन। फेरि कति कुराहरू उस्तै रहन्छन् फरक फरक प्रबन्धमा पनि। जस्तो कि केही उदाहरणहरू हामी हेर्न लागिरहेछौँ। दस वर्षको छोरा छ एउटा, अर्को पन्ध्र वर्षको छ, अर्को बीस वर्षको छ, एउटै बुवा उसलाई चाहिँ होइन कमलजी भन्थ्यो, कोही हुनुहुन्न है यहाँ कमल, कमलजीको तिनवटा छोरा छन्, घर एउटै हो, तर एउटै घरमा पनि उसको तिनवटा घरको नियम छ। तपाईँ हुनुहुन्न ओहो एउटा घरको त एउटा नियम हुनुपर्ने, कहाँ तिन तिनवटा नियम, होइन तिनटै नियम छ। कारण के हो यो? कारण के भने बेग्ला बेग्लै समयमा उसको बेग्ला बेग्लै छोराहरू जन्मे। एकजना अहिले दस वर्ष पुगेछ अनि त्यसैले उसको लागि चाहिँ केही नियमहरू छ, अर्को चाहिँ ऊभन्दा अगाडि जन्म्या थियो पन्ध्र वर्षको भइसक्यो, उसको लागि केही सौभाग्यहरू अथवा विशेष अधिकार अलिक बढी छन्, जिम्मेवारी पनि अलिक बढी छ। बीस वर्षको लागि चाहिँ अझ धेरै विशेष अधिकारहरू छन्, जिम्मेवारी पनि उसको बढेको छ। अब त्यसैले तिनवटा फरक फरक घरको नियम छ एउटै बुवाको एउटै घरमा। जस्तो कि दस वर्षको छोराको लागि चाहिँ पहिलो नियम चाहिँ बुवामाको आज्ञा पालन गर्नुपर्छ, उसको जिम्मेवारी हो, उसले बुवामालाई आदर गर्नुपर्छ, अर्को जिम्मेवारी झुट बोल्नुहुन्न, उसले चोर्नुहुन्न इत्यादि। सुत्ने बारेमा चाहिँ साढे आठ बजे चाहिँ सुत्न जानुपर्छ, भर्खर दस वर्ष भयो, अनि हरेक हप्ता चाहिँ उसलाई केही पकेट खर्च पनि पाउँदो रहेछ, कति राम्रो विशेष अधिकार रहेछ उसको। अनि पढ्ने समय बारेमा चाहिँ केही नियमहरू छ उसको, स्कुल जाँदैछ, अब घरमा बुवाको मोटरसाइकल त छ तर उसले चलाउन पाउँदैन, भर्खर दस वर्षको छ, बुझ्नुभयो है। उसको केही जिम्मेवारीहरू छन्, केही सौभाग्य अथवा विशेष अधिकारहरू छन्, तर त्यो भन्दैमा अब उसको अरू छोराहरूको चाहिँ नियमहरू सबै बेग्लै हुन्छ भन्ने चाहिँ होइन, किनभने पन्ध्र वर्षको छोराले पनि बुवामाको आज्ञा पालन गर्नै पर्छ, नियम त उही छ, कुनै कुनै आदर गर्नुपर्छ बुवामालाई, झुट बोल्नुहुन्न चोर्नुहुन्न, यो त बदलिया छैन। तर सुत्ने बारेमा चाहिँ दस बजेसम्म ऊ चाहिँ नसुतिकन बस्न सक्दो रहेछ भने उसको अलिक बढी काम छ जस्तो छ, अनि उमेरले पनि ऊ चाहिँ थोरै सुते पनि पुग्छ उसलाई, परिश्रमी हुनु राम्रो है। अनि हरेक हप्ता पकेट खर्च चाहिँ अलिकति बढी पनि पाउँदो रहेछ उसले है, उसको विशेष अधिकार भयो। पढाइ सम्बन्धित थप नियमहरू छ उसको, किनभने अब क्लास चढ्दैछ, मोटरसाइकल चाहिँ अहिले पनि चलाउनु पाउँदैन, भर्खर पन्ध्र वर्षकै छ। बीस वर्षको छोराको लागि नियमहरू चाहिँ कुनै कुनै उस्तै छन्, बुवामाको आज्ञा पालन गर्ने, आदर गर्ने, झुट नबोल्ने, चोर्नुहुन्न इत्यादि। सुत्ने जाने बारेमा चाहिँ खास उसको बेग्लै खालको नियम छ, विशेष अधिकार हो यो है, अलिक स्वतन्त्रता छ उसलाई यस बारेमा चाहिँ। पकेट खर्च चाहिँ पाउँदैन उसले, किन आफै कमाउनुपर्छ, बीस वर्ष भइसक्यो नि त, जिम्मेवारी हो उसको थपिया छ। पढाइ सम्बन्धी खास नियम रहन्छ, किन स्कुल भ्याइसकेछ उसले, अनि मोटरसाइकल चाहिँ चलाउन पाउँछ, उसको विशेष अधिकार हो। त्यसैले एउटै घरमा एउटै बुवाको तर तीनजना फरक फरक समयमा जन्मेका छोराहरूको लागि फरक फरक घरको नियमहरू छन्। त्यस्तै गरी परमेश्वरको घरमा पनि बेग्लै बेग्लै समयका विश्वासीहरूलाई परमेश्वरले बेग्लै बेग्लै नियमहरू दिनुभएको छ, तर सबै फरक होइन नि, फेरि कति त उस्तै हुन्छन्, जसरी 10-15-20 वर्षको छोराहरूको बीचको तुलनामा पनि देख्यौँ। जस्तो कि नुहलाई हेरौँ, जल प्रलयको घटनापछि जहाजबाट निस्केपछि उसले परमेश्वरको वचन विश्वास गर्नु पर्थ्यो, त्यो उसको जिम्मेवारी हो। उसले परमेश्वरको साथ साथ हिँड्ने उसलाई सौभाग्य थियो, कति राम्रो सौभाग्य, परमेश्वरको साथ साथ हिँड्न पाउने, त्योभन्दा ठुलो सौभाग्य के छ। परमेश्वरको आज्ञा पालन गर्नु पर्थ्यो, उसलाई जिम्मेवारी दिएको छ, जुन पहिला नदिएका नियमहरू पनि थपिएका छन्, जस्तो कि हत्यारालाई मृत्युदण्ड दिने जिम्मेवारी उसमाथि आइपऱ्यो अब, र नुहका सन्तानहरूलाई पनि। पशु बलिदान चढाउनु पर्ने जिम्मेवारी छ, तर विश्राम दिन पालन गर्नुपर्ने, खतना गर्नुपर्ने, बप्तिस्माको आज्ञा चाहिँ छैन उसलाई। अब दाउद, अर्को विश्वासीलाई हेरौँ, जो चाहिँ मूसाको व्यवस्था अन्तर्गत जिउँथे, उसलाई चाहिँ पनि कतिवटा नियमहरू उस्तै छन् र सौभाग्यहरू पनि अलिअलि मिल्छन्, तर केही केही फरक छन्। हेर्नुहोस्, एक चाहिँ वचन विश्वास गर्नुपर्ने जिम्मेवारी त छँदैछ, सत्यताको सवालमा चाहिँ नुहलाई भन्दा बढी थाहा छ उसलाई, नुहलाई भन्दा बढी जानकारी छ, नुहलाई त बाइबल थिएन, दाउदसँग त छ यहाँ केही मात्रामा। अनि नुहलाई जस्तै उसलाई पनि परमेश्वरको साथ साथमा हिँड्ने चाहिँ सुन्दर सौभाग्य छ। परमेश्वरको वचन आज्ञा पालन गर्ने उस्तै छ पहिला जस्तै, हत्यारालाई मृत्युदण्ड दिनुपर्ने यो बदल्या छैन, पशु बलिदान चढाउनु पर्ने बदल्या छैन, अब चाहिँ खतना गर्नुपर्ने पनि छ जिम्मेवारी, किनभने ऊ मूसाको व्यवस्था अन्तर्गत जिउँदैछ, विश्राम दिन पालन गर्नुपर्ने जिम्मेवारी पनि छ, गरेन भने देशमा समस्या आउँछ है, अथवा व्यक्तिलाई पनि। त्यसैले यहाँ तर कुनै कुनै नियम छैन, जस्तो कि बप्तिस्मा दिने आज्ञा उसलाई छैन, देख्दै हुनुहुन्छ है, समानता पनि छ भिन्नता पनि छ, सत्यता थपिँदैछ है, जिम्मेवारी थपिएको छ अथवा बदलिएको पनि छ। अब पावल, यो चाहिँ अनुग्रहको प्रबन्ध अन्तर्गत जिउने एउटा विश्वासी अथवा नयाँ नियमको विश्वासी भनिन्छ, हामी जस्तै हौ, परमेश्वरको वचन विश्वास गर्नुपर्छ पावलले, अब नुह र मूसालाई भन्दा पनि बढी सत्यता दिएछ उसलाई त, सौभाग्य बढेको छ, परमेश्वरको साथ साथमा हिँड्न सक्ने त्यो चाहिँ यथावत नै छ, परमेश्वरको आज्ञा पालन गर्नुपर्छ उसले, विशिष्ट आज्ञाहरू छन्, हत्यारालाई मृत्युदण्ड दिनुपर्ने यो बदलिएको छैन, पशु बलिदानको आवश्यकता अब छैन, ख्रिस्टको सिद्ध बलिदान भइसक्यो, खतना विश्राम दिनको आज्ञा छैन, पानीको बप्तिस्मा प्रभुभोज छ, हामी चाहिँ बेग्लै प्रबन्धमा जिइरहेका छौँ। त्यसैले हामीले देख्यौँ कि प्रबन्ध भन्नासाथ घरको नियम मात्र होइन रहेछ, त्यहाँ चाहिँ सत्यताहरू प्रभुले क्रमिक रूपमा थप्दै जानुभएको छ, जसको फलस्वरूप हाम्रो सौभाग्य अथवा विशेष अधिकार पनि बढी छ, क्रमिक रूपमा बेग्लै छ, र हाम्रो जिम्मेवारीहरू पनि बढी र बेग्लै छ एक। अनि अर्को कुरा चाहिँ, प्रबन्ध फरक फरक हुँदैमा सबै कुरा हेरफेर हुन्छ, पहिलाको सबै कुरा चाहिँ खारेज गर्नुहुन्छ भन्ने होइन, कति कुराहरू चाहिँ एकनाश हुन्छन्, किन होला, किन हरेक प्रबन्धमा चाहिँ चोर्नु गलत हो, हत्या गर्नु गलत हो, झुट बोल्नु गलत हो, किन ती चाहिँ परमेश्वरको गुणसँग, परिवर्तनीय गुणसँग आबद्ध छन्। परमेश्वर झुट बोल्नुहुन्न, परमेश्वर हत्यारा हुन्न, उहाँ चोर्नुहुन्न है, साथै हरेक प्रबन्धमा परमेश्वरलाई विश्वास गर्नुपर्छ, किनकि त्यो सही हो, परमेश्वर विश्वास योग्य हुनुहुन्छ, कुनै पनि बेला उहाँ झुट बोल्नुहुन्न। त्यसैले साझा छन् कतिपय जिम्मेवारीहरू, उस्तै छन्। तर त्यो भए तापनि त्यहाँ कति कुराहरू फरक छन्। हो, अब हाम्रो अध्ययनको विषय चाहिँ यसमा हामी केन्द्रित हुँदैछौँ। भिन्नताहरू, समानताहरू छन् भन्ने कुरा पनि बिर्सनु भएन, तर भिन्नताहरूमा चाहिँ हाम्रो विशेष ध्यान केन्द्रित हुन आवश्यक छ। केही व्यक्तिहरूको नामहरू दिन है, यहोशु, सम्झँदै हुनुहुन्छ होइन, मोसा पछिको इजरायलको अगुवा। दाऊद, इजरायलको दोस्रो राजा, सबभन्दा असल राजा। यशैया, अलि पछिको एउटा अगमवक्ता। तर तिनैजना चाहिँ कुन प्रबन्ध अन्तर्गत जिउँथे? उनीहरू चाहिँ मूसाको व्यवस्थाको प्रबन्ध अन्तर्गत जिउँथे। त्यसैले के भन्छ भने हामीले भन्न सक्छौँ, यहोशु, दाऊद, यशैया चाहिँ एउटै घरको नियम मुनि थियो भन्न सक्छौँ। अर्कोतिर चाहिँ पावल, पत्रुस, यहुन्ना, तिमोथी होइन, अथवा तपाईँकै नामले है, तपाईँहरू, म र यी उल्लेख भएका यी विश्वासीहरू, पावलहरू चाहिँ हामी एउटै घरायसी नियम अन्तर्गत छौँ। एउटै सौभाग्य, एउटै एउटै उस्तै नियमहरू हामीलाई दिनुभएको छ। त्यसैले हामीले के भन्न सक्छौँ भने हामी चाहिँ पावल, यहुन्ना, तिमोथी सँगसँगै एउटै प्रबन्ध अन्तर्गत जिइरहेका छौँ। तर मूसाहरूभन्दा चाहिँ बेग्लै प्रबन्धमा छ, दाऊद र यशैभन्दा पनि बेग्लै। अब यहोशु, दाऊद, यशैयालाई चाहिँ उनीहरूको घरको नियम कहाँ लेखिएको थियो? उनीहरूको घरको नियम चाहिँ मूसाको व्यवस्थामा लेखिएको थियो। अब पावल, तिमोथी, पत्रुस, तपाईँ र म, हाम्रो चाहिँ घरको नियम अथवा सौभाग्य जिम्मेवारी चाहिँ कहाँ लेखिएको छ? कहाँ लेखेको छ हाम्रो चाहिँ? ओके, कसैले भने बाइबलमा। अब बाइबल त मोटो छ, तर त्यहाँ त व्यवस्था पनि छ है। है, मुसा मर्यो माटोको भाँडा भने माटोको भाँडा फाल्नुपर्छ होइन, फुटाउनुपर्छ होइन। त्यो त हाम्रो लागि कसैले नयाँ नियम भन्नुभयो, तर नयाँ नियममा पनि कुनै कुनै त इजरायललाई नै हो। मत्ती, मर्कुस, लुका, योहन्ना, त्यहाँ मण्डली छैन, त्यहाँ त राज्यको सुसमाचार प्रचार गर्न पठाइरहनु भएको छ। अघि नै बिहान हेरौँ नि होइन, यहुदीहरूलाई मात्र सुनाउनु, सामरीहरूका नजानु, अन्य जातिका नजानु है, विश्राम दिनको कुरा छ त्यहाँ छैन। प्रेरितको पुस्तक आउँछ, अन्तर्कालीन पुस्तक, अनि विशिष्ट रूपमा विशुद्ध अनुग्रहको युगको शिक्षाहरू चाहिने पाइने चाहिँ रोमीको पुस्तकदेखि लिएर चाहिँ प्रकाशसम्म हो। प्रकाशको पनि पुरै होइन फेरि, एक दुई तीन अध्यायसम्म, किन त्यसपछि फेरि मण्डली छैन, उठाएर लगिएको छ, संसारमा संकष्टकाल शुरू भएको छ, हजार वर्ष राज्यको उल्लेख छ, त्यहाँ हाम्रो बेग्लै प्रबन्धहरू भएको देख्छौँ। यो महत्त्वपूर्ण छ, त्यो भिन्नता नबुझ्दा नै धेरै अलमल आउने हो। अब अब्राहम, इसहाक, याकुब है, युसुफ, उनीहरू चाहिँ बेग्लै घरायसी नियम अन्तर्गत जिउँथे। उनीहरूको सौभाग्य जिम्मेवारीहरू बेग्लै थियो, बाइबल थिएन, तर उनीहरूलाई चाहिँ के दिएको थियो? अब्राहमलाई के दिएको थियो? प्रतिज्ञाहरू, अनि इसहाक, याकुब, युसुफ पनि हो होइन, व्यवस्था आएको थिएन, अनि उनीहरू चाहिँ त्यो प्रतिज्ञा अनुसार जिउन जिम्मेवार थिए। अनि हामी अध्ययन गर्छौँ कसरी उनीहरू विफल भए। अनि विश्वास गर्नेहरू पनि छन् है, तर विफलता पनि आउँछ कालान्तरमा। त्यसैले जुन पछाडिपट्टि भएको त्यो ठुलो चार्ट छ है, प्रबन्धको एक झलक त्यहाँ छ। फरक फरक प्रबन्धहरू चाहिँ सातवटा सिँढीको रूपमा चाहिँ त्यहाँ प्रस्तुत गरिएको छ। प्रबन्धहरू कतिवटा छन् भन्नेमा चाहिँ कसैले सातवटा, कसैले आठ, कसैले नौवटा छुट्याउँछन्। अनि त्यो नै एकदम त्यो सङ्ख्या नै एकदम महत्त्वपूर्ण विषय होइन है, किनभने कसै कसैले एउटैलाई पनि दुई भाग लगाउने त्यसरी गरेको छ। तर हामीले चाहिँ अध्ययनमा चाहिँ मुख्य सातवटा प्रबन्ध मुख्य मुख्य रूपमा हामी अध्ययन गर्ने योजना छ है। निर्दोषताको प्रबन्धमा चाहिँ आदम थियो है, अनि हवा थियो, बाहेकहरूको पनि थिएन है। उनीहरूले पाप गर्ने बित्तिकै विवेकको प्रबन्ध सुरु भयो। अब असल र खराबको ज्ञान पाएकोले त्यो अनुसार जिउन जिम्मेवार भयो। अब तर दुष्टता झन बढ्यो, जलप्रलयले नाश गर्यो। नुह जहाजबाट निस्किन्छ 8 जना, अनि उनीहरूलाई अब मानवीय शासन अन्तर्गत जिउन चाहिँ परमेश्वरले नियम दिनुहुन्छ। नियम कानून अब मान्छेले नै कार्यान्वयन गर्नुपर्ने, मृत्युदण्ड समेत दिन सक्ने अधिकार चाहिँ मान्छेलाई दिनुहुन्छ। तर अनि यो पनि भनौँ, विवेकको प्रबन्ध सिद्धिँदैमा विवेक नै सकिन्छ भने होइन, विवेक अहिलेसम्म पनि चालु नै छ, हामीसँग विवेक छ, विवेकको जे क्षमता छ त्यो अनुसार हामी जिउन जिम्मेवार छौँ पनि, तर त्योभन्दा बढी छ हामीसँग, हामीसँग परमेश्वरको प्रकाश पनि छ, त्यो बेला थिएन बाइबल। अनि मानवीय शासन अहिलेसम्म पनि चालु छ, हामी सरकारको अधीनमा रहनुपर्छ। झुटो शिक्षाहरू यस विषयमा चाहिँ अलमल छन्। यहोवाका साक्षी भन्ने झुटो समूह, उनीहरू सरकारमा मिलिटरी सेना भर्ती गर्न चाहिँ पाप हो भन्छन्। अनौठो नियमहरू छन् उनीहरू, यो पनि भन्छन्, त्यो पनि भनिहालौँ न। जस्तो कि मेरो अपरेसन हुने भयो, मलाई रक्तदान चाहियो, ए पोजिटिभ, तपाईँ पनि ए पोजिटिभ भनौँ होइन, ए पोजिटिभ मिल्यो, मिलोस् नमिलोस् रगत लिन पाइँदैन, बरु मर्नुपर्छ। युवाका साक्षीको नियम त्यस्तो छ। त्यसैले शिक्षा जब बुझिँदैन नि गम्भीर हुन जान्छ, खेलाँची होइन शिक्षा भन्ने कुरा। कैयौँ थुप्रै युवाका साक्षी, बच्चाहरू, बुवाहरू, आमाहरू अथवा वयस्कहरू मरेका छन्। किन उनीहरू के ठान्छन् भने, ए रक्त रगत चढाउनु भनेको त अर्को प्राण खानु हो अरे। उनीहरू त्यसरी भन्छन्, रगतमा प्राण छ, प्राण खाएको त्यो त अर्कोलाई खानु भएन भन्छन्। उनीहरूको गलत बुझाइ, गलत बुझाइले गलत अभ्यास हुन्छ। तर फेरि फर्केर जाउँ यहाँ प्रबन्धको विषयमा है। व्यवस्थाको प्रबन्ध आयो, के प्रतिज्ञाको प्रबन्ध अन्तर्गत चाहिँ अब्राहम जिउनु पर्थ्यो। अनि प्रतिज्ञाको प्रबन्ध पछि व्यवस्था आए तापनि प्रतिज्ञा खारेज भएको छैन। गलातीको पुस्तमा ल्याएछ, प्रतिज्ञा दिएको 430 वर्षपछि दिएको व्यवस्थाले पहिलाको प्रतिज्ञालाई रद्द गर्दैन, प्रतिज्ञा जारी छ। त्यो परमेश्वरको प्रतिज्ञा जुन अब्राहमलाई दिनुभयो, इजरायल एक दिन त्यो भूमिमा मसीह शासन अन्तर्गत बस्ने नै छ। अनि सारा संसारले आशिष पाउनेछ जब इजरायलमा चाहिँ मसीहले राज्य गर्नुहुनेछ। आजसम्म त्यो पाएको छैन, तर आउँदैछ त्यो दिन चाँडो चाँडो। अनि व्यवस्था चाहिँ अस्थायी रूपमा दिएको थियो, अस्थायी रूपमा। जब प्रभु येशु आउनुभयो, उहाँले व्यवस्थालाई चाहिँ पूरा गर्नुभयो र उहाँले चाहिँ अनुग्रहको प्रबन्धलाई चाहिँ भित्र्याउनु भयो। व्यवस्थाको एकदम विशेष काम थियो त्यो, हामीले चाहिँ प्रभुको इच्छामा अब कुनै बेला समय लिएर अध्ययन गर्नेछौँ। अति महत्त्वपूर्ण छ त्यो बुझ्नलाई। तर अनुग्रहको प्रबन्धमा हामी जिरहेका छौँ भन्ने कुरा बिर्सनु भएन, र ज्यादै भिन्न छ। सबभन्दा बढी चासो चाहिँ एक हिसाबले हामीलाई यही छ, अनुग्रहको प्रबन्धमा पुग्न। तर हामी चाहिँ केही समय लाग्छ यो अध्ययनमा पुग्नलाई। हुन त अनुग्रहको प्रबन्ध सुरु ख्रिस्ट येशूको मृत्यु बरुठाएपछि भए तापनि अनुग्रह पहिला थिँदै थिएन भन्ने होइन। अदनको बगैँचा भने जब आदम र हव्वाले पाप गरे, उनीहरूलाई निष्कासन गर्नु परे तापनि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभयो। कसरी भने, उनीहरूलाई छालाको लुगा लगाइदिनु भयो, दोषीहरूलाई, एउटा निर्दोष प्राणीको, पाठको अथवा पशुको बलिद्वारा अनुग्रह ज्यादै सुन्दर रूपमा त्यहाँ पनि प्रकट भएको छ। अनि हरेक युगमा छ वास्तवमा, तर अति विशिष्ट रूपमा चाहिँ परमेश्वरको अनुग्रह प्रकट भएको चाहिँ अहिले हो, कहिले पनि भएको छैन। यो चाहिँ तपाईँको आँखाहरूले, मेरो आमभित्री मनको आँखाले देख्न पायो भने यति राम्रो हुन्थ्यो। किन परमेश्वरको मनमा यही नै छ, हामीले चाहिँ यो बुझेको चाहनुहुन्छ। नयाँ नियममा पढ्न न है, घरिघरि पाइन्छ, पावलले तिमोथीलाई बलियो हो भन्नु पर्यो भने ख्रिस्ट येशूमा भएको अनुग्रहमा बलियो हो हे मेरा छोरा, त्यसरी लेख्छ। दिनु पर्यो, हामीले प्रभुको कामलाई दिने अनुग्रहको कुरा गर्छ। परमेश्वरले आफ्नो अनुग्रह प्रशस्त गरी हामीलाई दिन सक्नुहुन्छ ताकि हामी हरेक असल काममा फलदायी हौ भनेर चाहिँ उहाँले हामीलाई यस्तो अनुग्रह दिनुहुन्छ कि दरिद्रतामा पनि दिने। कसरी त्यो सिक्यो? किनभने ख्रिस्ट धनवान भएर पनि उहाँ गरिब हुनुभयो। उहाँको क्रुसको मृत्युलाई चाहिँ उहाँ भित्तिनु भएको, हाम्रो पापको ऋण तिरेर उहाँको धन मानव खन्याउनु भएको त्यसरी बयान गरेको छ। त्यसैले हामीले त परमेश्वरको अनुग्रह अरू कसैले नबुझे जस्तै बुझ्नुपर्ने हो अनि त्यो अनुग्रह देखाउनु पर्ने हो। त्यो कुरा चाहिँ प्रभुले हामीलाई सहायता गर्नुभएको छ अनि त्यसपछि कुनै पनि घडी प्रभुले हामीलाई उठाउनुहुन्छ। अनुग्रहको युगमा विश्वास नगर्नेहरूलाई चाहिँ भयानक इन्सार छ, 7 वर्षको संकष्टका हो। त्यो समयमा पनि मानिसहरूलाई बाँच्ने मौका चाहिँ दिनुहुन्छ तर उनीहरू मण्डली युगको संरचनामा हुने छैन, बेग्लै विशेष समूह हुनेछ उनीहरू पनि। त्यसपछि 1000 वर्षको राज्य स्थापना गर्न प्रभु येशू आउनुहुनेछ अनि त्यसपछि चाहिँ यो अहिलेको पृथ्वी र आकाश हटाउनु भएर नयाँ आकाश र नयाँ पृथ्वी उहाँले ल्याउनुहुनेछ जसमा धार्मिकताले अनन्त अनन्तसम्म बास गर्नेछ। सारांशमा अहिलेसम्म हेरेको कुरा भन्ने हो भने प्रबन्ध प्रत्येक प्रबन्ध एउटा निश्चित अवधि हो जसभित्र मानिसलाई परमेश्वरबाट बेग्लै घरायसी नियम तथा विशेष अधिकार सौभाग्यहरू दिएको पाइन्छ। साथै प्रत्येक प्रबन्धमा अघिल्लो प्रबन्धमा भन्दा थप प्रकाश र सत्यता दिएको पाइन्छ र नयाँ प्रबन्धमा उसलाई दिएको प्रकाश र सत्यताको आधारमा मानिसका नयाँ जिम्मेवारीहरू थपिएको पाइन्छ। तरै पनि कतिपय नियम तथा विशेष अधिकारहरू फरक फरक प्रबन्धमा पनि उस्तै भएको पाइन्छ। त्यति चाहिँ ध्यानमा राख्नुपर्छ प्रबन्ध भनेको के हो भन्दाखेरि। अब हामीले यी 7 वटा प्रबन्धहरू जुन चाहिँ हामीले अध्ययन गर्न चाहन्छौ, हरेक प्रबन्धलाई अध्ययन गर्ने क्रम चाहिँ कसरी गर्नेछ भने एउटा रूपरेखा हामीले अप्नाउनेछ अनि हामीलाई सजिलो पनि हुन्छ अनि त्यो चाहिँ हरेक प्रबन्धसँग आबद्ध कुरा पनि छ। पहिलो कुरा चाहिँ एउटा नम्बरमा के भने, एक नम्बरमा सुरुमा त्यो प्रबन्ध सुरु हुने बेलामा मान्छेको अवस्था कस्तो थियो, परिस्थिति के थियो भन्ने कुरा हामीले अध्ययन गर्नेछौँ। त्यसपछि चाहिँ त्यो मानिसको जिम्मेवारी के थियो त्यो घरको नियम अन्तर्गत, अनि तेस्रो कुरा चाहिँ मानिस चुक्यो भन्ने अध्ययन हामीले गर्नुपर्ने हुन्छ किनभने वायुमा त्यही प्रकट भएको छ। मानिस कसरी चुक्यो आफ्नो जिम्मेवारीहरूमा, कुन हिसाबमा मानिसले त्यो घरायसी नियमहरू उल्लङ्घन गरे अनि हामीले के देख्छौँ भने हरेक प्रबन्धमा मानिस नराम्रोसँग विफल भएको छ। यसबाट के हामीले देख्छौँ भने के देखाउँदै हुनुहुन्छ परमेश्वरले, मानिस ठुलो पापी हो, ठुलो पापी हो। दोस्रो कुरा, मानिसलाई चाहिँ एउटा ठुलै मुक्तिदाता चाहिएको छ जो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि चौथो कुरा हामी के अध्ययन गर्नेछौँ भने परमेश्वरको न्याय अथवा इन्साफ, किनभने परमेश्वरले जब जिम्मा सुम्पिनुहुन्छ मान्छेलाई उसको लेखा लिनुहुन्छ, उसले चाहिँ ठिकसँग सञ्चालन गर्नुपर्छ अनि विफल भएको खण्डमा उसलाई चाहिँ परमेश्वरले इन्साफ गर्नुपर्ने हुन्छ अनि त्यो पनि हामीले हेर्नेछौँ। त्यसैले 4 वटा कुरा हुन्छ, सुरु मानिसको अवस्था, मानिसको जिम्मेवारी, मानिसको विफलता, परमेश्वरको न्याय। अब परमेश्वरको यी प्रबन्धहरू बुझ्ने व्यक्तिको बारेमा अध्ययन गरौँ अझ। हामी चाहिँ प्रबन्धहरूमै जानुभन्दा अगाडि अझ पनि हामी यो परिचयात्मक बुँदामै छौँ। सबै बाइबल पढ्ने मान्छेहरूले प्रबन्धहरू बुझ्या हुँदैन। प्रबन्धहरू बुझ्ने व्यक्ति एउटा त्यस्तो व्यक्ति हो जसले चाहिँ पृथ्वीमा आफू जिउने जुन अवधि छ त्यसभित्र उसले परमेश्वर पाएको जिम्मेवारीहरू सत्यताहरू चाहिँ उसले व्यवहारमा उसको जीवनमा लागू गर्छ। प्रबन्ध बुझ्ने व्यक्ति हो, उसलाई जे भण्डारी हुनलाई सुम्पिएको छ सौभाग्य तथा जिम्मेवारीहरू उसलाई उसले त्यो बुझ्छ र सुम्पिएको यी कुराहरूलाई चाहिँ विश्वासयोग्य साथ उसले प्रयोग गर्छ आफ्नो जीवनमा अनि उसले लागि पर्छ त्यो प्रयोग गर्नलाई। कस्तो हुन्थ्यो होला तपाईँलाई चाहिँ तपाईँ मानव एक ठाउँमा काम गर्नुहुन्छ र त्यो काम गर्नको लागि चाहिँ तपाईँलाई त्यहाँ विभिन्न मिसिनहरू छ अरे, कम्प्युटर छ अरे अनि अरू चिजहरू पनि छ, तर तपाईँले ती प्रयोग गर्नु भएन भने खट्नु जाँदा यसरी खट्नु भयो अरे, तर त्यहाँ भएको सामान प्रयोग गर्नुभयो भने एक त तपाईँको काम त्यति सफल हुँदैन किनभने त्यो काम चाहिँ त्यो औजारहरू प्रयोग गरेर गरियोस् भन्ने थियो। त्यसैले हामीलाई दिएको सत्यताहरू हामीले बुझ्नै पर्छ, ठिक बुझ्नुपर्छ अनि त्यसपछि हामी एकदम साहस दगुर्नुपर्छ। कति व्यक्तिहरूले चाहिँ अघि भर्खर अनि अघिको क्लासहरूमा जुन भिन्नताहरू हामीले अध्ययन गर्यौँ नि, धेरैले त्यो बुझेको छैन भिन्नताहरू अलमल छन्। प्रबन्ध परमेश्वरको प्रबन्धहरू बुझ्ने व्यक्ति अङ्ग्रेजीमा डिस्पेन्सेसनलिस्ट है को बारेमा चाहिँ चारवटा कुरा हामी हेर्नेछौँ। यी चाहिँ मुख्य हुन् एउटा प्रबन्धहरू बुझ्ने व्यक्तिको सवालमा। एक चाहिँ हामीले अघि नै अध्ययन गरिसक्यौँ, बाइबलमा पाइने प्रष्ट भिन्नताहरूलाई उसले स्वीकार गर्छ जुन अध्ययन हामीले अघि गरिसक्यौँ है अनि अहिले छोटकर मेरो दोस्रो कुरा चाहिँ उसले बाइबललाई सोझो अर्थ लगाउँछ र सोझै अर्थमा बुझ्छ। अति अति महत्वपूर्ण, यसलाई हामी अध्ययन गर्नेछौँ। तेस्रो चाहिँ उसले इजरायल र मण्डलीको बीचमा चाहिँ भिन्नता उसले बुझेको छ, मण्डलीलाई दिएको आज्ञाहरू आफ्नो लागि भन्ठान्दैन न त इजरायललाई दिएको के भने मैले इजरायललाई दिएको आज्ञा र प्रतिज्ञाहरू आफूलाई लागू गर्न खोज्दैन, आफू चाहिँ मण्डली युगमा हुँ भनेर उसले बुझ्दछ। चौथो कुरा चाहिँ बाइबलको मुख्य विषय मूल विषय चाहिँ परमेश्वरको महिमा हो भनेर बुझ्दछ। प्रबन्धहरू बुझ्ने व्यक्तिले हरेक प्रबन्धमा उहाँले के गरिरहनु भएको छ, एउटा काम गरिदिनुहुन्छ, उहाँले आफ्नो महिमा प्रकट गरिदिनुहुन्छ, म को हुँ देखाउँदैनन्छ। अब पहिलो चाहिँ बाइबलका भिन्नताहरूलाई स्वीकार्छ भन्ने कुरालाई चाहिँ एकचोटि सरसरी दोहोऱ्याउ मात्र। जस्तो कि मानिसले पाप गरेपछि आएका भिन्नताहरू उसले बुझ्छ, दोस्रो जल प्रलय भएपछि आएको भिन्नताहरू उसले बुझ्दछ, तेस्रो बाबेल धराराको इन्साफपछि आएका भिन्नताहरू उसले बुझ्छ, चौथो अब्राहमको बोलावट भएपछि आएका भिन्नताहरू बुझ्छ, पाँचौं व्यवस्था दिएपछि आएका भिन्नताहरू बुझ्छ, छैटौं ख्रिस्टको मृत्यु र बेउरी उठाई भएपछि आएका भिन्नताहरू पनि बुझ्छ, मण्डलीको ऱ्याप्चर हामीलाई उठाइएपछि आउने भिन्नताहरू बुझ्दछ, अनि शैतानलाई स्वर्गबाट निष्कासन गरिएपछि आउने भिन्नताहरू पनि बुझ्दछ, यो चाहिँ पछि अध्ययन गर्नेछौ प्रकाश १२ अध्याय, अनि हजार वर्षीय राज्यपछि आउने भिन्नताहरू पनि बुझ्दछ। त्यसैले फेरि दोहोऱ्याउँ, परमेश्वरले बेग्ला बेग्लै समयमा बेग्ला बेग्लै मानिसहरूसित बेग्ला बेग्लै तरिकाले व्यवहार गर्दै आउनुभएको छ भन्ने बुझ्छ। र साथै परमेश्वरले क्रमिक रूपमा झनझन बढी प्रकाश दिँदै आउनुभएको छ भन्ने पनि बुझ्छ। त्यो चाहिँ हेरिसक्यौँ है। अनि अब चाहिँ यो बाइबल, यो दोस्रो नम्बरमा चाहिँ बाइबललाई सोझो अर्थ लगाउँछ भन्ने कुरा अध्ययन गर्नलाई चाहिँ हामी 3:15 हामी चाहिँ गर्नेछौँ, सुरु गर्नेछौँ है। हामी चाहिँ यहीँ रोकौँ है। 1-2 मिनट रहेछ, 3 मिनट। केही प्रश्न छ तपाईँहरूको है, केही छ भने सोध्न सक्नुहुन्छ है। साँच्चै छ, अर्को समयमा त म अर्को सिकाउनै भ्याउँदैन, पुनरावलोकन गर्नुपर्छ है मैले है। तपाईँहरूलाई प्रश्न उत्तर गर्छु त्यसमा होइन। अनि भोलि हुने भयो बाइबललाई सोझो अर्थ लगाउँछ भन्ने कुरा चाहिँ यसको अर्थ बुझ्नलाई। केही प्रश्न छैन त्यसैले सबै बुझ्नुभयो जस्तो। अनुहारहरू धेरै जसो हँसिलो नै छन् भन्ने भएको बुझ्नुभयो जस्तो। केही केही धन्यवाद होस् परमेश्वरलाई। अनि जो जोलाई केही अलिकति गाह्रो पनि भइरहेको हुनसक्छ, मलाई थाहा छ है, यो चाहिँ मैले भनिहालेँ दुध खाए जस्तो होइन है, तर खन्दिलो खाना देख्नुहोस् हो, खन्दिलो खानुपर्ने रहेछ मैले भनेर बुझ्नुहोस् है। अनि बाइबल पढ्नुहोस् है, बाइबल पढ्नुहोस् अरे, बाइबल घरैमा पढेन भने यहाँ आएर मात्र बुझ्छु भनेर त त्यो त सकिँदैन, बुझ्नुहुन्न त मैले। त्यो त एउटा मुक्ति नपाएको व्यक्तिलाई सुसमाचार जस्तो सुनाए जस्तो अरे, उसलाई उसले पो बाइबल पढ्दैन घरमा, तपाईँले त पढ्नुपर्ने बाइबल घरमा होइन। अनि यहाँ आएर चाहिँ जे जे कुराहरू चाहिँ उभाइर त्यो तपाईँले चाहिँ बुझ्दै जानुहुन्छ। अनि परमेश्वरबाट सिक्नलाई चाहिँ तपाईँले भर पर्नुहोस् कि, खालि एउटा मान्छेबाट सिक्ने भनेर त्यसरी त हुँदैन नि होइन। हप्ताको एक दिन परमेश्वरबाट हरेक दिन सिक्दै जानुहोस्। अनि यहाँ आउँदा पनि परमेश्वरबाट सिक्नलाई हो, मान्छे बोले पनि परमेश्वरको वचन हेर्दै तपाईँलाई बानी हुन्छ त्यसरी। अनि कतिजना लेख्न पढ्न यहाँ एकदम धमाधम गर्दै हुनुहुन्छ है, एकदम राम्रो हो है, एकदम त्यसमा चाहिँ मेहनत गर्नुहोस्, तपाईँ पछुताउनु हुने छैन है। जो जो परिश्रम गर्दै हुनुहुन्छ सिकाउनलाई ज्यादै राम्रो हो। हस् त हामी प्रार्थना गरौँ। अनि भाइ आउनुहुन्छ होइन, केही भजन गाउनु पाइएला कि है। प्यारो प्रभु, अति नै खुसी छौँ तपाईँको सत्यताहरू बुझ्नलाई, तपाईँको योजना, पुरा इतिहास, मानव इतिहास, हामीलाई बाइबलमा उत्पत्ति प्रकाशन दिनुभएको, अनि यसलाई यो तरिकाले अध्ययन गर्न पाएकोमा पनि हामी खुसी छौँ प्रभु। सँगै मिलेर अध्ययन गर्न पाएकोमा अनि तपाईँले हामीलाई सिकाउनुहोस् र हाम्रो जिम्मेवारी बोध गराउनुहोस् गहिरोसँग, अनि बिउजाउनुहोस् प्रभु। हामी एकदम प्रभावकारी तपाईँको दास दासीहरू भएर जिउन तपाईँ नआउन्जेल धन्यवाद छ प्रभु यीशुको नाममा। हामी ल।